وَمَا أَرْسَلْنَا مِنْ رَسُولٍ إِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ، ہم نے ہر ہر رسول کو صرف اسی لیے بھیجا کہ اللہ تعالیٰ کے حکم سے اس کی فرما برداری کی جائے، اور اگر یہ لوگ جب انہوں نے اپنی جانوں پر ظلم کیا تھا تیرے پاس آ جاتے اور اللہ تعالیٰ سے استغفار کرتے اور رسول بھی ان کے لیے استغفار کرتے تو یقیناً یہ لوگ اللہ تعالیٰ کو معاف کرنے والا اور مہربان پاتے۔ فَلَا وَرَبِّكَ لَا يُؤْمِنُونَ حَتَّى يُحَكِّمُوكَ فِيمَا شَجَرَ بَيْنَهُمْ، سو قسم ہے تیرے پروردگار کی، یہ مومن نہیں ہو سکتے جب تک کہ تمام آپس کے اختلافات میں آپ کو حاکم نہ مان لے، پھر جو فیصلے آپ ان میں کر دیں ان میں سے اپنے دل میں کسی طرح کی تنگی اور ناخوشی نہ پائیں اور فرما برداری کے ساتھ قبول کریں۔ اور اگر ہم ان پر یہ فرض کر دیتے کہ اپنی جانوں کو قتل کر ڈالو یا اپنے گھروں سے نکل جاؤ تو اسے ان میں سے بہت ہی کم لوگ بجا لاتے، اور اگر یہ وہی کریں جس کی انہیں نصیحت کی جاتی ہے تو یقیناً یہی ان کے لیے بہتر اور بہت مضبوطی والا ہو، اور تب تو انہیں ہم اپنے پاس سے بڑا ثواب دیں اور یقیناً انہیں راہ راست دکھا دیں، اور جو بھی اللہ تعالیٰ اور رسول اللہ صلی اللہ علیہ وسلم کی فرما برداری کرے وہ ان لوگوں کے ساتھ ہوگا جن پر اللہ تعالیٰ نے انعام کیا، جیسے نبی اور صدیق اور شہداء اور نیک لوگ، اور یہ بہترین رفیق ہیں۔ ذالک الفضل من اللہ، یہ اللہ کی طرف سے فضل ہے اور کافی ہے اللہ تعالی جاننے والا۔ یہ تھی آیت نمبر 64 سے 70۔ پہلا ٹاپک ہے آمد رسول کا مقصد جشن منانا نہیں، اطاعت کرنا ہے۔ دوسرا ٹاپک ہے نیک لوگ، صراط مستقیم کے سنگ میل، مائلج سٹون۔ پہلے حصے میں ہم نے دیکھا کہ اللہ تعالیٰ کی طرف سے جب کوئی رسول آتا ہے تو اس کے آنے کا مقصد کیا ہے۔ آج کے دور میں آپ دیکھیے کہ جشن آمد رسول جب ہوتا ہے تو اس وقت لوگ پھولوں کے گلدستے پیش کرتے ہیں اور نعتوں کے گلدستے پیش کرتے ہیں۔ اللہ تعالیٰ نے دو ٹوک انداز میں بات کی۔ میں چاہوں گی کہ آپ آیت کو ہائی لائٹ کرنا چاہیں تو پہلی ہی آیت جو اس پورشن میں ہم نے پڑھی 64، وَمَا أَرْسَلْنَا مِن رَّسُولٍ إِلَّا لِيُطَاعَ بِإِذْنِ اللَّهِ، بس اتنا حصہ۔ دیکھیے ماں نفی کا ہوتا ہے، جیسے لا نفی کا نا اس طرح ماں، لا الہ الا اللہ، نگیشن سے بات شروع ہوئی۔ اللہ نے بات کو رد کر کے پھر پیش کیا کہ اللہ کے سوا اور کوئی معبود نہیں۔ اسی طرح یہاں رسول کے ساتھ کیا ہے، ما ارسلنا من رسول، ہم نے کوئی رسول نہیں بھیجا مگر صرف اس لیے کہ اس کی اطاعت کی جائے۔ یہ ہے رسول کی آمد کا مقصد۔ رسول اس لیے نہیں آتے کہ لوگ ان کے عقیدت مند ہو جائیں اور ان کی بارگاہ میں الفاظ کے گلدستے پیش کریں۔ رسول ایک رول ماڈل بن کے آتے ہیں، لوگوں کو زندگی گزارنے کا طریقہ بتاتے ہیں۔ اسی لیے کہا کہ رسول تمہارے لیے ایک بہترین اسوہ حسن ہے، اور یہ وہ وقت ہوتا ہے کہ جب انسان کا دل نہ بھی چاہے ماننے کو تب بھی وہ رسول کے طریقے پہ چلے۔ جو لوگ رسولوں کی اس رہنمائی سے فائدہ نہیں اٹھاتے ایسے لوگ پھر غلطی پہ ہیں۔ دوسری آیت ہم نے دیکھی صراط مستقیم کے بارے میں۔ ہم سب کہتے ہیں اہدنا الصراط المستقیم، صراط الذین انعمت علیہم، اے اللہ سیدھا راستہ دکھا اور ان کا راستہ جن پر تو نے انعام کیا۔ اصل میں اسلام کا مزاج سمجھ میں آ جاتا ہے، ہم نے وہ راستہ مانگا جس پہ نیک لوگ چلے، انعام والے چلے، یہ نہیں کہا کہ ان نیک لوگوں کا پلو پکڑا دے۔ تو صراط مستقیم مانگا ہے، ان لوگوں کا دامن نہیں مانگا۔ ان آیتوں میں اللہ تعالیٰ نے بتا دیا کہ جب کوئی بندہ نفس پرستی اور مصلحت پسندی کی زندگی اختیار کرتا ہے تو سب سے پہلے جو چیز اس کے ہاتھوں سے چلی جاتی ہے وہ صراط مستقیم ہے۔ یہ وہ راستہ ہوتا ہے جس پر چل کے وہ رب تک پہنچ سکے، جنت تک پہنچ سکے۔ اور وہ صراط مستقیم کیا ہے؟ وہ قرآن اور سنت کا راستہ ہے۔ جو بندہ قرآن اور سنت سے دور ہٹے گا، جتنا دور ہٹتا جائے گا اتنا جنت سے دور ہٹتا جائے گا۔ اور اگر جنت میں جانا چاہتے ہیں تو یہی لوگ پیغمبر، صدیق، شہید اور صالح، ان کو فالو کرتے جائیں گے۔ جیسے کہیں جاتے ہوئے راستے میں مائلج سٹونز آتے ہیں، اب اتنی دور ہے، اب آپ کا شہر اتنی دور ہے، اب اتنی دور ہے۔ اسی طرح اپنے اعمال کو ان انبیاء کرام اور ان نیک لوگوں کے اعمال کے سانچے میں ڈالتے جائیے، انشاءاللہ دنیا میں بیٹھے ہوئے پتہ چل جائے گا کہ جنت سے کتنے دور ہیں۔ اور اللہ تعالی ہمیں بہترین طور پہ اتباع کرنے والا بنا دے کہ ہم بھی انہی راستوں پہ چل سکے جس پہ یہ نیک لوگ چلے۔ یا ایھا الذین آمنوا خذوا حذرکم فانفروا ثباتن او انفروا جمیعا، اے ایمان والو اپنے بچاؤ کا سامان لے لو، پھر گروہ گروہ بن کر کوچ کرو، یا سب کے سب اکٹھے ہو کر نکل کھڑے ہو، اور یقیناً تم میں سے بعض وہ بھی ہیں جو پسو پیش کرتے ہیں، پھر اگر تمہیں کوئی نقصان ہوتا ہے تو وہ کہتے ہیں کہ اللہ نے مجھ پر بڑا فضل کیا کہ میں ان کے ساتھ موجود نہ تھا۔ اور اگر تمہیں اللہ کا کوئی فضل مل جائے تو اس طرح کہ گویا تم میں اور ان میں کوئی دوستی ہی نہ تھی، کہتے ہیں کاش میں بھی ان کے ہمراہ ہوتا تو بڑی کامیابی کو پہنچتا۔ بس جو لوگ دنیا کی زندگی کو آخرت کے بدلے میں بیچ چکے ہیں، انہیں اللہ کی راہ میں جہاد کرنا چاہیے، اور جو شخص اللہ کی راہ میں جہاد کرتے ہوئے شہادت پالے یا غالب آ جائے، یقیناً ہم اسے بہت بڑا ثواب عنایت فرمائیں گے۔ وَمَا لَكُمْ لَا تُقَاتِلُونَ فِي سَبِيلِ اللَّهِ، بھلا کیا وجہ ہے کہ تم اللہ کی راہ میں ان ناتوان مردوں، عورتوں اور ننھے ننھے بچوں کے چھٹکارے کے لیے جہاد نہ کرو، جو یوں دعا مانگ رہے ہیں کہ ہمارے پروردگار ان ظالموں کی بستی سے ہمیں نجات دے، اور ہمارے لیے اپنے پاس سے حمایتی مقرر کر دے، اور ہمارے لیے خاص اپنے پاس سے مددگار بنا دے۔ الذین آمنوا یقاتلون فی سبیل اللہ، جو لوگ ایمان لائے ہیں وہ تو اللہ کے راستے میں جہاد کرتے ہیں، اور جن لوگوں نے کفر کیا وہ اللہ کی راہ کے سوا اوروں کی راہ میں لڑتے ہیں، پس تم شیطان کے دوستوں سے جنگ کرو، یقین مانو کہ شیطانی ہیلا بالکل ہی بودا اور سخت کمزور ہے۔ یہ تھی آیت نمبر 71 سے 76، اس کا عنوان ہے یہ انگلی کٹوا کر شہیدوں میں نام لکھوانے والے۔ یہاں ان منافقوں کا تذکرہ ہے کہ جب قربانی کا موقع آتا تھا تو پیچھے رہتے تھے، جب لڑنا پڑتا تو ان کو تاویلیں سوچتی، لیکن جب ان کے اندر کوئی نفع کی بات ہوتی، مال غنیمت بٹتا، تو اپنی محبتوں اور اپنی ہمدردیوں کو پیش کرتے ہوئے مسلمانوں کی صفوں میں کھڑے ہو جاتے۔ ہر دور میں ایسے لوگ ہوتے ہیں کہ عمل کے میدان میں پیچھے، لیکن انعام لیتے وقت وہ سب سے پہلے سب سے آگے ہونے لگتے ہیں۔ ایسے ہی لوگوں کو اللہ تعالیٰ نے یہاں مخاطب کیا کہ آج دنیا میں تم بڑے بن سکتے ہو لیکن کل نہیں، آج دنیا میں اللہ نے موقع دیا ہوا ہے، جو کرنا ہے کر لو، لیکن جو آج یہاں نہیں کر پائے گا پھر کل اللہ اس کو نہیں معاف کرے گا۔ دوسرا حصہ ان آیتوں کا جو تھا، اس کا عنوان لکھ لیجئے آپ، آیت نمبر 75 اور 76، ان دونوں کا عنوان ہے مظلوموں کی آہ سے بچو۔ مجھے تو ایسا لگتا ہے کہ یہ آج کے دور کا نقشہ ہے۔ ہر دور میں کچھ ایسے لوگ ہوتے ہیں کہ جن کو دین کے نام پہ مارا جاتا ہے، باندھا جاتا ہے، قید کیا جاتا ہے۔ ایسے لوگوں کی چیخوں پکار پھر وہ لوگ جو اپنے گھروں میں مطمئن زندگی گزار رہے ہوتے ہیں، ان کے لیے ایک حجت ہوتی ہے کہ جو ان کے ساتھ محبت کی بات کرنے کے باوجود، اس دعوے کے باوجود بھی وہ کیا چاہتے ہیں کہ ہم ان کے لیے عملی طور پہ کچھ نہ کریں۔ کبھی یاد آیا تو دعا کر دی، خبریں سننے کو دل چاہا تو خبریں سن لیں، لیکن اللہ تعالیٰ کہتے ہیں کہ کہیں دنیا کے کسی خطے میں مسلمان کے اوپر اگر کوئی تکلیف ہے تو دوسرا جسم اس طرح بے چین ہو جائے جیسے بخار کی حالت میں پورا جسم بے چین کرتا ہے۔ اور کچھ نہیں تو انسان دعاؤں میں تو شامل کرے۔ آپ کہیں گے ہم کیا کریں؟ آپ وہی کام کریں جس پہ چوتھے پارے کے اندر بات ہوئی تھی۔ کیا آپ دشمنوں کی دشمنی کو ختم کرنے کی کوشش کریں؟ یہ کیوں مار رہے ہیں؟ یہ عزتیں کیوں لٹ رہی ہیں؟ آپ کو پتا ہے کہ دنیا میں وہ خطے جہاں لوگ اللہ کے نہیں بنتے، پھر اللہ تعالیٰ وہاں دشمنوں کو بھیجتا ہے۔ کبھی اجڑی پجڑی بستیوں کو دیکھا کریں، کبھی وہ علاقے جہاں مسلمانوں پہ ظلم و ستم ہوتا ہے، کبھی ان لوگوں کے کپڑے اور حلیے اور ان کے گھر دیکھا کریں، آپ دیکھیں گے کہ اللہ ظلم نہیں کرتا۔ ایک ساتھی تھی، پڑھنے کے دوران ان کے ہسبینڈ کا ٹرانسفر ہوا، کافی سال پہلے کی بات ہے، بوسنیا میں گئی، بہت پریشان تھی، میں کیا کروں گی وہاں جا کے۔ کہا کوئی بات نہیں، تم اپنا وہاں جا کے جو ملیں گے جتنا سیکھا ہے اس کو کوشش کرنا سکھانے کی۔ اور جو چیز انہوں نے وہاں سے بتائی اور وہ کیا تھی کہ میں نے یہاں کے جو دل خراش منظر دیکھا ہے وہ کیا ہے کہ یہاں لوگوں کو کلمہ تک نہیں آتا، اور ان دنوں شدید لڑائی تھی بوسنیا کی دوسروں کے ساتھ۔ کچل کے رکھ دیتا ہے اللہ ایسے مسلمانوں کو دشمنوں کے ہاتھوں کہ جن کو کلمہ بھی نہ آئے۔ اللہ تعالی ہمیں اپنی پکڑ سے بچائے۔ الم تارا الذین قیل لہم کفوا ایدیکم واقیموا الصلاۃ وآتوا الزکاۃ، کیا تم نے انہیں نہیں دیکھا جنہیں حکم دیا گیا تھا کہ اپنے ہاتھوں کو روکے رکھو اور نمازیں پڑھتے رہو اور زکوٰۃ ادا کرتے رہو، پھر جب انہیں جہاد کا حکم دیا گیا تو اسی وقت ان کی ایک جماعت لوگوں سے اس قدر ڈرنے لگی جیسے اللہ کا ڈر ہو، بلکہ اس سے بھی زیادہ، اور کہنے لگے اے ہمارے رب، تو نے ہم پر جہاد کیوں فرض کر دیا؟ متاع الدنیا قلیل والآخرۃ خیر لمن اتقا، کیوں ہمیں تھوڑی سی زندگی اور نہ دی؟ آپ ان سے کہہ دیجئے کہ متاع الدنیا قلیل والآخرۃ خیر لمن اتقا، کہ دنیا کی سود مندی تو بہت ہی کم ہے اور پرہیزگاروں کے لیے تو آخرت ہی بہتر ہے، اور تم پر ایک دھاگے کے برابر بھی ظلم و ستم نہ کیا جائے گا۔ اینما تکونوا یدرککم الموت، تم جہاں کہیں بھی ہو موت تمہیں آ پکڑے گی، گو تم مضبوط قلعوں میں ہو، اور اگر انہیں کوئی بھلائی ملتی تو کہتے ہیں کہ یہ اللہ تعالیٰ کی طرف سے ہے، اور اگر کوئی برائی پہنچتی ہے تو کہہ اٹھتے ہیں کہ یہ تیری طرف سے ہے۔ انہیں کہہ دو کہ یہ سب کچھ اللہ تعالیٰ کی طرف سے ہے، انہیں کیا ہو گیا کہ کوئی بات سمجھنے کے قریب بھی نہیں۔ मा साबक मिन हसनतिम फमिन अल्लाह, तुझे जो भलाई पहुंचती है वो अल्लाह की तरफ से है और जो बुराई पहुंचती है वो तेरे अपने नफ्स की तरफ से है। हमने तुझे तमाम लोगों को पैगाम पहुंचाने वाला बनाकर भेजा है और अल्लाह ताला गवाह काफ़ी है। ये थी आयत नंबर 77 से 79। इसका उन्वान है बग़ैर तैयारी के काम करना, खुद को हलाक करना है। इन आयात में मक्का का वो दौर है कि जब मजालम शदीद थे और बहादुर लोग जज्बात में बहादुरी के जौहर दिखाने वाले थे अल्लाह के नबी के पास आके कहा करते थे कि एक दफ़ा इजाज़त दें कि हम भी इन काफिरों को इस जुल्म व सितम का मज़ा चखा दें, लेकिन आपने कहा कि अभी नहीं। ये वो असूल था जिसको आज के मुसलमानों को भी अपनाने की ज़रूरत है। और वो क्या कि वक्त से पहले कोई कदम उठाना ये इस्लाम का तरीका नहीं। जब इंसान तैयारी के बगैर कोई काम करता है तो असल में वो अपने आप को हलाक करता है। इतने थोड़े मुसलमानों को अगर जिहाद की इजाज़त दे दी जाती तो ये चंद जो जमा हुए थे ये भी ख़त्म हो जाते। आज के दौर में देखा जाए तो कुछ लोग ऐसे नारे लगाते हुए दिखते हैं, वो तो जोश में आके एक नारा लगाते हैं और चंद लोग उस बातों को लेके आगे चल पड़ते हैं, लेकिन देखा जाए तो आज का दौर भी कुछ मक्की दौर से फ़र्क नहीं। नारे लगाने की बजाय अपनी ज़ात की इस्लाह की ज़रूरत है। अल्लाह से ताल्लुक, नमाज और आखरत, इन चीज़ों को अगर जमा कर लिया जाए तो एक वक्त आएगा कि इंशाल्लाह मुसलमान इस दौर में आएंगे और मुसलमान इस कसरत से होंगे कि फिर अगर ज़रूरत पड़ी तो वो फिर जिहाद के लिए भी आगे बढ़ सकते हैं। और बहुत सारी चीज़ें इस रास्ते में ज़रूरी होती हैं जिसको किए बग़ैर अगर हम कोई भी काम करते हैं तो फिर वो काम इस्लाम का काम नहीं होता। फिर अगली बात, इसमें मुनाफिकों के कुछ रवैये थे कि कुर्बानी वाले अहकाम जब आते हैं तो वो लोग जो मसलत की ज़िंदगी गुजारते हैं उनको बहुत मुश्किल लगता है। अपनी कमज़ोरियों को छुपाने के लिए फिर वो बातें बनाते हैं। ग़ज़वे उहद के तनाजुर में ये सारी आयात नाजिल हुई थी। जब ग़ज़वे उहद हुआ, शिकस्त हुई, तो वो लोग जो खुद पीछे थे दीन से, उन्होंने ये मशहूर कर दिया कि ये जंग नबी सल्लल्लाहु अलैहि वसल्लम की मिस मैनेजमेंट की वजह से ख़राब हुई। और होता भी ऐसे ही है, जब कश्ती डूबने लगती है तो लोग कश्ती के अंदर डूबने वालों को नहीं, उसको चलाने वाले को बुरा कहते हैं। ऐसे लोग असल में खुद अपने आप को सच्चा करार देना चाहते हैं। ऐसे लोग दुनिया में तो किसी को झूठा करार दे सकते हैं, लेकिन कल कयामत के दिन पता चलेगा कि उन्होंने क्या खोया और क्या पाया। इसी बात को यहाँ इस तरह भी पेश किया गया कि दुनिया के फ़ायदे थोड़े हैं। जिस दीन को इंसान दुनिया के फ़ायदे पाने के लिए छोड़ता है वो दुनिया तो बाकी रहनी नहीं। और मौत के डर से जिहाद से पीछे रहने वाले थे तो मौत तो बंद किलों में भी आने लगेगी। अल्लाह ताला मौत से डरने की बजाय मौत की तैयारी करने वाला बना दे। मैं युति अल्लाह फ़कत अता अल्लाह, इस रसूल सल्लल्लाहु अलैहि वसल्लम की जो इताअत करे इसने अल्लाह ताला की फरमा बरदारी की, और जो मुंह फेर ले तो हमने आपको कुछ इन पर निगेबान बनाकर नहीं भेजा। ये कहते तो हैं कि इताअत है, फिर जब आपके पास से उठकर बाहर निकलते हैं तो इनकी एक जमात जो बात आपने या उसने कही है इसके खिलाफ रातों को मशवरे करती है। इनकी रातों की बातचीत अल्लाह ताला लिख रहा है, तो आप इनसे मुँह फेर लें और अल्लाह ताला पर भरोसा रखें, अल्लाह ताला काफ़ी कारसास है। अफला यतदब्बरून अल-कुरआन, क्या ये लोग कुरान पर तदब्बुर नहीं करते यानी गौर नहीं करते? अगर ये अल्लाह ताला के सिवा किसी और की तरफ से होता तो इसमें बहुत सारे इख्तलाफ पाते। जहाँ इन्हें कोई खबर अमन की या खौफ की मिली उन्होंने इसे मशहूर करना शुरू कर दिया, हालांकि अगर ये लोग इसे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के और अपने में से ऐसी बातों की तह तक पहुँचने वालों के हवाले कर देते, इसकी हकीकत वो लोग मालूम कर लेते जो नतीजा अखस करते हैं। और अगर अल्लाह ताला का फजल और उसकी रहमत तुम पर ना होती तो करीब था कि तुम सब शैतान के पैरोकार बन जाते। ये थी 80 से 83 आयतें। इनका उनवान है इज्तमाई जिंदगी की कीमत, खुद शनासी। अल्लाह ताला इस्लामी मुआशरे में एक ऐसा मिजाज पैदा करना चाहते हैं कि हर बंदा अपनी अहलियत को पहचाने। जब लोग बजाय इसके कि अपनी अहलियत को पहचाने वो काम करने लगते हैं जो उनको करने भी नहीं आते, और किसी ऐसे शख्स से फ़ायदा उठाने की बजाय जो उनसे बेहतर तौर पे काम कर सकता है अपने आप को आगे करते हैं, तो इज्तमायत टूट जाती है। इसको आसान लफ्ज़ों में आप यूँ कह लें कि हर बंदा जब लीडर बनने का ख्वाहिशमंद होता है, क्वालिटीज़ तो हर एक में नहीं होती ना, नतीजा क्या होता है कि वो ऐसी मुश्किलात का शिकार हो जाता है कि जो उस काम के अच्छी की बजाय बुरे असरात और बुरे नतायज पैदा करती है। आज दीन के नाम पे उम्मते मुस्लिमा का हाल भी कुछ इसी किस्म का है। हर बंदा उसको एक काम करना आता है तो वो बाकी सारे काम लेने का बेड़ा भी अपने जिम्मे ले लेता है। नतीजा क्या होता है कि एक काम तो अच्छी तरह करना आता है और बाकी नहीं करने आते, और वो फिर ऐसी मुश्किलात का शिकार होता है जिसके बाद में शिकवे करते हुए लोग देखे गए। मैं अपने आप को भी इसमें शामिल करूंगी, क्योंकि इंसान इन सारी चीजों को देखता है। कि बस दफा मिसाल दूंगी कि जैसे आप कहीं भी कोई चीज सीखते हैं, अब आपने वो एक खास चीज सीख ली, कुरान पाक पढ़ाना सीख लिया, आपको तजवीद आ गई या कोई ऐसी चीज आ गई, अब आप एक फील्ड के माहिर हो गए। इसका क्या ये मतलब है कि आप एक पूरा इदारा चला सकते हैं? क्या इसका ये मतलब है कि आप अब एक पूरा ग्रुप को ऑर्गेनाइज कर सकते हैं और आप हरफन मौला बनेंगे? चूंकि आपने हिफ्ज कुरान कर लिया तो आप लोगों को तर्जमा भी पढ़ा सकते हैं। आज हमारी उम्मत का मिजाज क्या है कि जिसको दाढ़ी वाला देखेंगे तो उससे दीन के मसले पूछेंगे, बच्चे हिफ्ज करने जाते हैं या पढ़ने जाते हैं तो हाफिज कुरान से रमजान के मसले पूछेंगे। अब वो हाफिज कुरान बेचारे अपनी हिफ्ज की या अपनी हाल हुलिये की लाज रखते हुए आपको मसले बता देंगे। बस दफा वो हालात नहीं होते जो हकीकत है, और नतीजा क्या कि उम्मत में इंतशार फैलता है। इन आयतों में एक बड़ा खूबसूरत पैगाम दिया गया कि हर बंदा अपने आप को पहचाने और किसी ऐसे काम में मत कूदे कि जो उसको करना नहीं आता। जब ऐसे लोग दीन के नाम पे आगे आते हैं ना, तो फिर ऐसी अधूरी और बेकार किस्म की कोशिशें दिखती हैं और इल्ज़ाम सारा आने वालों पे लगा दिया जाता है कि लोगों को समझ नहीं, लोग सुनते नहीं, लोग हमारी बात नहीं मानते और लोगों को शौक नहीं। शुरू करते हैं तो बहुत लोग होते हैं, फिर आहिस्ता आहिस्ता चले जाते हैं। ये मुनाफिक हैं, इनको पैसे कमाने, इनको जॉब्स का शौक है, इनको दिस एंड दैट। मैं समझती हूँ कि ये एक बहुत बड़ा जुर्म है जो दीन वालों की जुबान से होता है। जब तक आप खुद किसी काम को करने के अहल नहीं है, आपका काम क्या है कि आपकी एक खूबी है, आपने किया है, आप कुरान लोगों को अच्छा पढ़ा सकते हैं, आप ढूंढे के वहां रहने वाला कोई ऐसी जगह जहां उनको हिफ्स के शोबे के लिए कुछ उस्ताद दरकार है, बजाय इसके कि आप अपना एक अलग एक कमरे का मदरसा खोले, आप उनके साथ जाके अपनी खिदमात पेश करें। क्योंकि जब एक आप इदारा बनाते हैं तो आपको सिर्फ वहां तजवीद नहीं पढ़ानी होगी, आपकी नजरों से कई चीजें छुपी भी होती हैं जो वहां जाके आपको कूदने के बाद पता चलती हैं, फिर आप ना आगे जाने के ना पीछे के। तो बेहतर क्या है कि हर बंदा अपनी सलाहियत को पहचाने, मैं क्या कर सकता हूँ। देखिए, ये लाजिम नहीं है कि हम क्या कर रहे हैं बहुत कुछ, हर बंदा अगर ये देख लेना कि मैं क्या अच्छा कर सकता हूँ, बस वो काम करे। बस आप देखिए कि हम सब यहाँ एक क्लास कर रहे हैं ना, हर एक अपने हिस्से का काम कर सकता है ना, एक काम एक कर सकता है तो दूसरा दूसरी तरह कर सकता है। अगर एक बंदा वो सारे काम कह के मैं कर लूंगा तो नतीजा क्या होगा कि कुछ भी नहीं होगा और इज्तिमाई टूटती है। आज यही कुछ हालात हैं, पता नहीं मैं अपनी बात आपको समझा सकी हूँ कि नहीं, लेकिन इन आयतों का जो तो टॉपिक मैंने आपके लिए चूज किया था कि इज्तमाई जिंदगी की कीमत क्या है, यानी अगर आप चाहते हैं ना कि इज्तमाईत कायम हो तो फिर आपको खुद शनास होना पड़ेगा। हो सकता है अल्हम्दुलिल्लाह कुछ लोगों को अल्लाह ने इतनी सलाहियतें दी होती हैं कि वो बेहतरीन मैनेजर भी होते हैं, वो बेहतरीन टीचर भी होते हैं, वो बेहतरीन मार्केटिंग करने वाले भी होते हैं, ऑर्गेनाइज भी होते हैं। अल्लाह की शान है, अल्लाह ने इब्राहिम अलैहिस्सलाम एक शख्स था, उनको उम्मत बना दिया। ऐसे हो सकते हैं, लेकिन हर एक ऐसा नहीं होता। अगर कोई ऐसा है, अल्लाह की देन है, अल्लाह ताला उसको और बरकत दे। लेकिन अगर मेरे अंदर कोई खूबी नहीं तो मुझे उस खूबी को या तो पैदा करना चाहिए, वरना अगर मैं फिर अधूरी कोशिश करूंगी तो अधूरी कोशिशों से कभी भी पूरे नतीज नहीं निकलते। फकातिल फी सबीलिल्लाह ला तुकल्लफु इल्ला नफ्सक व हर्रिदिल मुमिनीन। तू अल्लाह ताला की राह में जिहाद करता रहे, तुझे सिर्फ तेरी जात की निस्बत हुक्म दिया जाता है, हाँ ईमान वालों को रग़बत दिलाता रहे। बहुत मुमकिन है कि अल्लाह ताला काफरों की जंग को रोक दे, और अल्लाह ताला सख्त कुव्वत वाला है और सजा देने में भी सख्त है। जो शख्स किसी नेकी या भले काम की सिफारिश करे इसे भी इसका कुछ हिस्सा मिलेगा, और जो बुराई और बदी की सिफारिश करे उसके लिए भी एक हिस्सा है, और अल्लाह ताला हर चीज पर कुदरत रखने वाला है। और जब तुम्हें सलाम किया जाए तो तुम इससे अच्छा जवाब दो या इन्हीं अल्फाज को लौटा दो, बिला शुबा अल्लाह ताला हर चीज का हिसाब लेने वाला है। अल्लाह वो है जिसके सिवा कोई माबूद नहीं, वो तुम सबको यकीनन कयामत के दिन जमा करेगा, जिसके आने में कोई शक नहीं, अल्लाह ताला से ज्यादा सच्ची बात वाला और कौन होगा। ये थी आयत नंबर 84 से 87। इनका उनवान है तुम कदम बढ़ाओ, अल्लाह की मदद तुम्हारे साथ है। दूसरा टॉपिक है इसका भलाई का जवाब बुराई से ना दो। अल्लाह ताला ने यहाँ जो बात हमारे सामने रखी वो क्या है कि एक तो ये है कि इंसान दीन का नाम भी ले और उसकी अमली जिंदगी में कोई तब्दीली ना आए, और कुछ जाहरी रिचुअल्स को अदा करके ये सोच ले कि मैं हकीकी दीनदार बन गया। ऐसा दीन लोगों को बुरा नहीं लगता, लोग इसकी मुखालफत नहीं करते, लेकिन जब कोई शख्स कुर्बानियों वाला दीन लोगों के सामने पेश करता है ना, जिसके नतीजे में अपनी बनी हुई दुनिया उजाड़नी पड़े और अपने घरों और मालों को छोड़ना पड़े, तो ऐसे वक्त में फिर लोग दो गिरोहों में बंट जाते हैं। एक वो गिरोह होता है जो ऐसी दावत देने वालों का मुखालिफ बन जाता है, ये चाहते हैं कि सिर्फ नमाज रोजे का नाम लेते रहो, कुछ खास टिपिकल काम साल के कुछ दिनों में करते जाओ तो तुम दीन पे रहोगे। लेकिन वो जो दूसरा दीन होता है ना, जिनकी फितरत जिंदा होती है, जो मसलियत पसंद नहीं होते, जो अपने मुफाद से ऊपर उठते हैं, वो सोचते हैं कि जो नमाज में पढ़ रहा हूँ आखिर इसका अमली इजहार कहाँ होगा, जो रोजे में रखता हूँ मुझे ये रोजे क्या सिखाते हैं। और ऐसा शख्स फिर अपनी जिंदगी के अंदर तब्दीलियां लाना चाहता है, और ये तब्दीलियां कुर्बानी की कीमत पे होती हैं। ये जिहाद वाली जिंदगी होती है, ये मुजाहिदों वाली जिंदगी होती है, और ये जिंदगी लोगों के लिए बड़ी मुश्किल होती है। ये दो गिरोह जब सामने आते हैं तो इनमें से फिर अल्लाह किसकी मदद करता है? अल्लाह ताला उनकी मदद करता है जो जाहिरी दीन का नाम लेने की बजाय दीन की असल रूह को बेदार करने की कोशिश करते हैं। दूसरी चीज इसमें हमने दुआ और तोहफे के रंग में देखी थी कि जब कोई तुम्हें कुछ दे तो तुम उससे अच्छा दो। इसका ताल्लुक सिर्फ मादी तोहफों से नहीं है, इसका ताल्लुक इंसानी जज्बात से भी है, रवैयों से भी है। हम हर वक्त लोगों से कुछ ना कुछ ले रहे होते हैं, और लोगों को तो छोड़ दीजिए, हम तो इस कायनात से भी ले रहे हैं, हम इस सूरज से भी ले रहे हैं, हम इस जमीन से भी ले रहे हैं। तो अगर हम लेने वालों को कुछ दे नहीं सकते तो कम अज़ कम इंसान की इंसानियत क्या है कि उसको तकलीफ़ ना पहुँचाए, वहाँ फसाद ना फैलाए, उस चीज़ को बिगाड़े ना। छोटी सी मिसाल है, हम सब यहाँ बैठे हैं, हम इस कमरे की कुर्सियाँ यूज़ कर रहे हैं, हम मेज़ यूज़ कर रहे हैं, हमारा क्या हक है कि हम इनको बिगाड़ें? अगर हमने इन कुर्सियों को छीलना शुरू कर दिया, हमने इन मेज़ों को ख़राब करना शुरू कर दिया, मिसाल दे रही हूँ एक सिर्फ, तो हमने हक अदा नहीं किया। तो बात वही है कि मोहसिनों के एहसान को फरामोश नहीं करते। ये गहरा सबक है इन आयात में कि जो इस कायनात में अगर इस नज़र से देखेगा तो उसको सूरज भी मोहसिन दिखेगा, और उसको हवाएं, सूरज, चांद, सितारे सब मोहसिन दिखेंगे। लेकिन कुछ लोग होते हैं कि जो दो रुखी जिंदगी गुजारते हैं, जिनका अगली आयतों में जिक्र है, आयत नंबर 88 से, फमा लकुम, तुम्हें क्या हो गया कि मुनाफिकों के बारे में दो गिरोह हो रहे हो? इन्हें तो इनके अमाल की वजह से अल्लाह ताला ने ऊंधा कर दिया है। अब क्या तुम ये मंसूबे बांध रहे हो कि अल्लाह के गुमराह किए हुओं को तुम राह रास्त पर ला खड़ा करो? जिसे अल्लाह ताला राह भुला दे तो हरगिज उसके लिए कोई राह नहीं पा सकेगा। इनकी तो चाहत ये है कि जिस तरह के काफिर वो हैं, तुम भी इनकी तरह कुफर करने लगो, फिर सब यकसा हो जाओ। बस जब तक ये इस्लाम की खातिर वतन न छोड़े, इनमें से किसी को हकीकी दोस्त न बनाओ, फिर अगर ये मुंह फेर लें तो इन्हें पकड़ो और कत्ल करो जहां भी ये हाथ लग जाएं। खबरदार इनमें से किसी को अपना रफीक और मददगार ना समझना। इल्लल्लज़ीना यसिलूना इला क़ौमिन बैनकुम व बैनहुम मीसाक, सिवाय इनके जो उस कौम से ताल्लुक रखते हो जिनसे तुम्हारा मुआहदा हो चुका है, या जो तुम्हारे पास इस हालत में आए कि तुमसे जंग करने से भी तंग दिल है और अपनी कौम से भी जंग करने से तंग दिल है, और अगर अल्लाह ताला चाहता तो इन्हें तुम पर मुसल्लत कर देता और वो तुमसे यकीनन जंग करते, बस अगर ये लोग तुमसे किनारा कशी करें और तुमसे लड़ाई ना करें और तुम्हारी तरफ सुलह का पैगाम डाल दें तो अल्लाह ताला ने तुम्हारे लिए इन पर कोई राह नहीं रखी। तुम कुछ और लोगों को ऐसा भी पाओगे जिनकी बजाहर चाहत ये है कि तुमसे भी अमन में रहें और अपनी कौम से भी अमन में रहें, लेकिन जब कभी फितना अंगेजी की तरफ लौटाए जाते हैं तो उन्दे मुंह इसमें डाल दिए जाते हैं। बस अगर ये लोग तुमसे किनारा कशी ना करें, तुम्हारी तरफ सुलह ना करें और अपने हाथ ना रोक रखें तो इनको पकड़ो और मार डालो जहाँ कहीं भी पाओ। यही वो है जिन पर हमने तुम्हें जाहिर हुज्जत अनायत फरमाई है। मुश्किल आयात में से मुश्किल आयात हैं, आप इनकी तफसीर आसनुल बयान में से पढ़ेंगे, बहुत ही खूबसूरत आयतें हैं लेकिन तफसीर तलब हैं। इन आयतों का टॉपिक लिखेंगे, हिजरत, ईमान का इम्तिहान। अल्लाह के रास्ते में कुछ ना कुछ तो छोड़ना पड़ता है, कभी आदतें छोड़नी पड़ती हैं, कभी लोग छोड़ने पड़ते हैं, कभी रवैये छोड़ने पड़ते हैं, कभी गुनाहों वाली ज़िंदगी छोड़नी पड़ती है, और कभी कभी फिर ज़मीन के टुकड़े भी छोड़ने पड़ते हैं। अल्लाह का दीन हिजरत मांगता है। जो बंदा अपनी बुरी आदतों को ना छोड़ना चाहे और बुरे रवैयों को ना छोड़ना चाहे, फिर वो दीन को पाके भी बेदीन होता है। इंसान को सब कुछ लेना तो अच्छा लगता है लेकिन छोड़ना मुश्किल लगता है। अल्लाह का दीन बंदे से बहुत कुछ छुड़वाता है, लेकिन ये सिर्फ इब्तदाई मरहले होते हैं, इसके बाद लेने के दिन होते हैं। स्कूल का दौर याद कीजिए, तालिब इल्मी का दौर बहुत मेहनत का दौर होता है, आप बहुत कुछ छोड़ते हैं। डॉक्टर बनने का मरहला देख लें, जो 4-5 साल मेडिकल लाइफ के गुजारते, स्टडीज़ के, आप देखिए सब कुछ छोड़ते हैं। बाज़ दफ़ा खाने की होश नहीं, पीने की होश नहीं, सोना छोड़ते हैं, बिस्तर छोड़ते हैं, शादियां छूटती हैं, दावतों में नहीं जाते। लेकिन ये 5-6 साल का छोड़ना पूरी ज़िंदगी के लिए उनको दुनियावी लिहाज से कामयाब कर देता है। अल्लाह के दीन का भी कुछ ऐसा ही मामला है, एक दफ़ा हर एक का इम्तिहान ज़रूर होगा। जिसने उस इम्तिहान पे दीन के तकाजों को मान के अल्लाह के रास्ते में कुर्बानी देना कबूल कर लिया, ऐसे ही लोगों के लिए मुस्तकबिल रोशन होते हैं। ان آیات میں اللہ تعالیٰ نے مختلف قسم کے لوگوں کے ساتھ مختلف طریقے سے تعلق رکھنا سکھا دیا. کچھ لوگ ایمان کی سطح پہ جیتے ہیں, کچھ نفاق کی سطح پہ جیتے ہیں اور کچھ کفر کی سطح پہ جیتے ہیں. ایسے لوگوں کو پھر اللہ تعالیٰ مختلف درجوں پہ رکھتا ہے. میں ایسی آیتوں کو پڑھتے ہوئے یہ سوچتی ہوں کہ واقعی اللہ تعالیٰ علیم بذات الصدور ہے. اللہ کے نبی کو کبھی بھی لوگوں کے حالات نہ پتہ ہوتے اگر اللہ تعالیٰ اس طرح سے آپ کے سامنے ان چیزوں کو پیش نہ کرتے. ہمارے لیے ان آیتوں میں عمل کی یہی بات ہے کہ کچھ نہ کچھ تو ضرور چھوڑنا ہے اللہ کے راستے میں. تڑپا کریں, مانگا کریں کہ اللہ کوئی ایسا خیر کا موقع لا میری زندگی میں کہ میں تیرے راستے میں ہجرت کروں, میں کچھ چھوڑوں, کیونکہ چھوڑنے والے ہی پاتے ہیں. کبھی آپ نے کسی کو سیڑھی پہ چڑھتا دیکھا ہو, ہاتھ سے ایک ڈنڈی چھوڑتے ہیں تو پھر دوسری پکڑتے ہیں, پھر اس کو چھوڑتے ہیں تو اوپر چھوڑتے ہیں اور اس طرح اوپر منزل پہ پہنچ جاتے ہیں. اور اگر کوئی ہاتھ سے نیچے والی ڈنڈی نہ چھوڑے تو کیا وہ اگلے اسٹیپ پہ جا سکتا ہے؟ جتنی بلندی چاہتے ہیں اتنی قربانیاں تو دینی پڑیں گی. وما کان للمؤمن ان یقتل مؤمنا الا خطأ, کسی مومن کو دوسرے مومن کا قتل کر دینا زیبا نہیں, ہاں مگر غلطی سے ہو جائے تو اور بات ہے. جو شخص کسی مسلمان کو بلا ارادہ مار ڈالے, اس پر ایک مسلمان غلام کی گردن آزاد کرنا اور مقتول کے عزیزوں کو خون بہا پہنچانا ہے. ہاں یہ اور بات ہے کہ جو لوگ بطور صدقہ معاف کر دیں. اور اگر مقتول تمہاری دشمن قوم کا ہو اور ہو وہ مسلمان, تو صرف ایک مومن غلام کی گردن آزاد کرنی لازمی ہے. اور اگر مقتول اس قوم سے ہو کہ تم میں اور ان میں عہد و پیماں ہے, تو خون بہا لازم ہے جو اس کے کنبے والوں کو پہنچایا جائے, اور ایک مسلمان غلام کا آزاد کرنا بھی ضروری ہے. پس جو نہ پائے اس کے ذمے 2 مہینے کے لگاتار روزے ہیں اللہ تعالیٰ سے بخشوانے کے لیے, اور اللہ تعالیٰ بخوبی جانتا ہے. اور جو کوئی کسی مومن کو قصدن یعنی ارادے کے ساتھ قتل کر ڈالے, اس کی سزا دوزخ ہے جس میں وہ ہمیشہ رہے گا. اس پر اللہ تعالیٰ کا غضب ہے, اسے اللہ تعالیٰ نے لعنت کی اور اس کے لیے بڑا عذاب ہے. یہ تھی آیت نمبر 92 سے 93. اس کا عنوان ہے مسلمان کا مسلمان پر حق, پھر آپ تھوڑا سا سلیش ڈال کے لکھیں گے اس کی جان کا احترام. اللہ تعالیٰ نے مسلمان کے مسلمان پر 6 بڑے حق رکھے ہیں, جس میں سے ایک حق یہ ہے کہ اس کی جان نہ لے. کسی کی جان لینا دراصل ایمان والے کی نمازوں کی جان لینا ہے, اس کے روزوں کی جان لینا ہے اور اس کے حج کی جان لینا ہے, اور دن رات وہ جو نیکیاں کر کے اللہ کے دفتر میں جمع کرواتا ہے اس کی جان لینا ہے. روایات میں آتا ہے کہ اللہ تعالیٰ کو سب سے زیادہ غضب کسی ایمان والے کی جان لینے کے وقت آتا ہے. اب دیکھا جائے کوئی ایک نیک بندہ مرتا ہے تو اس کے ساتھ کتنی نیکیوں کا بھی تو خاتمہ ہو جاتا ہے. اسی لیے ان آیات میں قتل خطا اور قتل عمد کا ذکر ہے. خطا کیا ہے؟ بائی مسٹیک, ایکسیڈنٹ ہو گیا, مارنا نہیں چاہا, کسی اور کو لگانا تھا گولی, اس کو لگ گئی, سوچا تھا صرف تھپڑ لگائیں گے لیکن وہ ایسی جگہ لگا, نس دب گئی, مر گیا انسان, یہ قتل خطا ہے. ان آیات میں قتل خطا کا کفارہ ہے, اور آپ اس کی تفصیل احسن البیان سے بڑھ سکتے ہیں ان شاء اللہ تعالیٰ. دوسری چیز یہ ہے کہ قتل عمد, ارادے سے قتل کیا, تو اس کے لیے تو پھر اللہ سے معافی مانگنے کی ضرورت ہے اور توبہ کی ضرورت ہے. جو شخص کوشش کرے گا اللہ تعالیٰ پھر اس کے لیے آسانیاں بھی کر دے گا. آج افسوس کی بات ہے کہ مسلمان کے ہاتھوں مسلمان کا قتل ہے, اور اللہ کے نبی کی وہ حدیث ثابت ہو رہی ہے کہ ایک وقت آئے گا کہ مرنے والے کو نہیں پتا ہوگا میں کیوں مار رہا ہوں, اور جو مر گیا اس کو نہیں پتا ہوگا کہ میں کیوں مر رہا ہوں. اور جب مسلمان کی تلوار یا مسلمان کی گولی یا مسلمان کا ہتھیار دوسرے مسلمان کے لیے اٹھتا ہے, تو یہ وہ وقت ہوتا ہے کہ جس وقت پھر اب آگے کسی بہت بڑے انقلاب کا انتظار کرنا چاہیے. اللہ اس کو کبھی برداشت نہیں کرتا کہ ایک مسلمان دوسرے مسلمان کو مارے. اللہ تعالیٰ ہمیں اسلام کے پرامن دین ہونے کے پیغام کو عام کرنے والا بنا دے. میں سوچتی ہوں کہ اتنے قتل کیوں ہیں آج, اس کو بھی دیکھ لیں اس اینگل میں. آج امت مسلمہ میں, چلیں اپنے ہی مسلمان ملکوں میں دیکھ لیجئے, اتنا قتل کیوں ہے؟ قاتل تک علم نہیں گیا, اس کو بتایا ہی کسی نے نہیں کہ قتل کا کتنا گھنونا جرم ہے. آپ ہر برائی کو پیچھے لے کے جائیں گے نا, بیک ٹریک کریں گے تو پیچھے اس کتاب سے دوری ہے. چور چوری کیوں کر رہا ہے, اس کو پتہ ہی نہیں چوری کیا ہے. آگے آپ پڑھیں گے سورہ مائدہ میں, جب لوگوں کو گناہوں کی شدت کا احساس نہیں ہوتا تو نتیجہ کیا ہوتا ہے کہ لوگ پھر کھل کے گناہ کرتے ہیں. ہم کیا کر سکتے ہیں؟ لوگوں کو دعوت دیں. صرف اگر یہی چیپٹرز جن کا تعلق قتل, دیت اور قصاص سے ہے نا, اگر حکومتی سطح پہ پورے ملک میں عام کر دیے جائیں تو قتل و غارت کی شرح کے اوپر بہت قابو پایا جا سکتا ہے. یا ایھا الذین آمنوا اذا ضربتم فی سبیل اللہ فتبینوا, اے لوگو جو ایمان لائے ہو, جب تم اللہ کی راہ میں جا رہے ہو تو تحقیق کر لیا کرو, اور جو تم سے السلام علیک کہے تم اسے یہ نہ کہہ دو کہ تو ایمان والا نہیں. تم دنیا کی زندگی کے اسباب کی تلاش میں ہو اور اللہ کے پاس بہت سی غنیمتیں ہیں، پہلے تم بھی تو ایسے ہی تھے، پھر اللہ تعالیٰ نے تم پر احسان کیا، لہٰذا تم ضرور تحقیق اور تفتیش کر لیا کرو، بے شک اللہ تعالیٰ تمہارے اعمال سے باخبر ہے۔ اپنی جانوں اور مالوں سے اللہ کی راہ میں جہاد کرنے والے مومن اور بغیر عذر کے بیٹھ رہنے والے مومن برابر نہیں ہیں۔ اپنے مالوں اور اپنی جانوں سے جہاد کرنے والوں کو بیٹھ رہنے والوں پر اللہ تعالیٰ نے درجوں میں بہت فضیلت دے رکھی ہے، اور یوں تو اللہ تعالیٰ نے ہر ایک کو خوبی اور اچھا وعدہ دیا ہے، لیکن مجاہدین کو بیٹھ رہنے والوں پر بہت بڑے اجر کی فضیلت دے رکھی ہے۔ درجات منہ و مغفرت و رحمہ وکان اللہ غفور الرحیم، اپنی طرف سے مرتبے کی بھی اور بخشش کی بھی اور رحمت کی بھی، اور اللہ تعالیٰ بخشش کرنے والا رحم کرنے والا ہے۔ یہ تھی آیت نمبر 94 سے 96۔ اس کے دو عنوان ہیں، پہلا عنوان ہے جوش کی نہیں ہوش کی ضرورت ہے، اور دوسرے حصے کا عنوان ہے فرائض کی سطح سے اٹھ کر عظیمت کی سطح پہ جیو۔ ابتدائی آیات کے پیچھے ایک واقعہ ہے۔ ایک موقع ایسا تھا کہ مسلمان کافروں کے ساتھ مل کے رہتے تھے، بظاہر ظاہری طور پہ نہیں پتہ چلتا تھا کون مسلمان ہے کون کافر ہے۔ مسلمان ایک غزوے کے موقع پہ گئے، وہاں دیکھا کہ ایک شخص، ان کو لگا کہ یہ کافر ہے، اس شخص نے دیکھا تو ان کو سلام کیا، یہ سمجھے کہ اس نے سلام اپنی جان بچانے کے لیے کیا ہے، حالانکہ یہ دل سے مسلمان ہو چکا تھا، لیکن چونکہ اس کے پاس بکریاں تھیں، ہو سکتا ہے مسلمانوں کے دل میں یہ خیال آ چکا کہ اگر ہم اس کو ماریں گے تو اس کی بکریاں مال غنیمت بن کے ہمارے پاس آ جائیں گی، یعنی تھوڑی سی اندر ایک ایسی چنگاری اٹھ گئی کہ جس نے دنیا کی محبت بیدار کر دی، اور وہ شخص مارا گیا۔ جب یہ معاملہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس پہنچا، زید بن حارثہ سے یہ غلطی ہوئی تھی، آپ نے کہا زید تم نے اس کو مار دیا، اس سے پہلے کہ اس نے لا الہ الا اللہ کہا، کہا اللہ کے نبی اس نے جان بچانے کے لیے کلمہ پڑھا تھا، کہا کیا تو نے اس کا دل چیر کے دیکھا تھا؟ اسی لیے کہا لوگوں کے ظاہر پہ قیاس کرو، اور آپ نے پھر اس کی دیت دلوائی۔ اسی بات پہ اللہ تعالیٰ نے مسلمانوں کو یہ پیغام دے دیا کہ کبھی بھی جوش میں آ کے کوئی ایسا جوش نہ دکھاؤ جس سے تمہارے اسلام کو نقصان پہنچے۔ بہت گہرا اصول ہے آج کے دور کے مسلمان کے لیے اس میں، کہ جوش کی نہیں ہوش کی بات کرو، اسلامی جوش دکھانے کی بجائے اسلام کا وہ روپ لوگوں کے سامنے پیش کرو جو واقعی صحیح روپ ہے۔ اور بعض دفعہ جب بھی انسان کبھی جوش میں آتا ہے نا، نام اسلام کا ہوتا ہے لیکن پیچھے کوئی دنیا کا فائدہ، کوئی لالچ، کوئی انتقام، اور کہیں کسی دشمن کو راستے سے ہٹانے کی بات ہوتی ہے، تو اللہ تعالیٰ ہمیں بھی دین کے نام پہ جوش والا نہیں ہوش والا بنائے۔ اور آخری حصہ جو تھا وہ بہت ہی خوبصورت تھا، اور وہ کیا ہے کہ دو قسم کے لوگ ہیں۔ اگر آپ ان آیات کو غور سے دیکھیں تو اس میں آپ کو اتنا پیارا سبق ملے گا، اور وہ کیا کہ زندگی گزارنے کے دو طریقے ہیں۔ کچھ لوگ ہیں جو فرائض کی سطح پہ جیتے ہیں، نماز، روزہ، حج، زکوٰۃ، پھر گھر کی ذمہ داریاں، بچوں کو پالنا اور سب کچھ، الحمدللہ جنت ملے گی۔ کچھ لوگ اس سے اوپر ہٹ کے عظیمت کی سطح پہ جیتے ہیں، عزم کے ساتھ جیتے ہیں۔ یہ وہ لوگ ہوتے ہیں جو صرف اپنے چھوٹے سے گھر کی فکر نہیں کرتے، وہ ایک بڑے گھرانے کی فکر کرتے ہیں، وہ انسانیت کا درد لیتے ہیں۔ ایسے لوگوں کو پھر گھر بھی چھوڑنے پڑتے ہیں، ایسے لوگوں کو جابس بھی چھوڑنی پڑتی ہیں، ایسے لوگوں کو مال بھی چھوڑنا پڑتا ہے، اور یہ ہیں وہ لوگ جن سے اللہ کے وعدے ہیں۔ پہلوں کو بھی جنت ملے گی، لیکن جنت کے جو 100 درجے ہیں نا، وہ اسی فرق کے تحت ہیں۔ ہم سب کے سامنے میدان کھلا ہے، فرائض کی سطح پہ جینا چاہتے ہیں تو موسٹ ویلکم، آسانیاں ہیں، بہت سہولت والی زندگی ہے۔ ایسے لوگوں کے لیے وہی حدیث کافی ہے کہ وہ عورت جو اس حال میں مرے کہ اس کا شوہر اس سے خوش ہو اور وہ چند نیکی کے کام کر لے، اس کے لیے جنت ہے۔ لیکن پھر وہاں جا کے یہ شکوہ نہ کیجیے گا کہ میرا گھر اس لوکیلٹی میں کیوں ہے، مجھے تو وہ فلاں اپ گریڈڈ چاہیے۔ ہر شہر میں کچھ نہ کچھ پوش علاقے ہوتے ہیں، کسی کچی بستی میں گھر مل جائے اور آپ اطمینان کے سکھ چین کے دن بسر کرتے رہیں، انشاءاللہ یہ بھی اچھا ہے۔ لیکن اگر کسی کو پھر ڈیفنس کا بنگلہ ملے، کوئی لیبرٹی کی گلیاں ملے، تو یہ فرق بہرحال پھر جنت میں جا کے بھی رہے گا۔ تھوڑی سی قیمت زیادہ دے دیں تو اچھی چیز لے لیں، بولتے ہیں نا دن میں، تھوڑی قیمت زیادہ دے دیتے ہیں چیز اچھی لیتے ہیں، گھر چھوٹا نہیں لیتے، تھوڑا اور بڑا لے لیتے ہیں، کوئی بات نہیں، پیسے تو ہو ہی جائیں گے۔ تو یہی پیغام ہے ان آیات کا کہ جنت کو پانا ہے تو پھر چھوٹی جنت پہ کیوں جاتے ہو، اور اللہ تعالیٰ ہمیں عظیمت کے مرحلے پہ لے جائے۔ اور یہاں یہ بھی ایک بڑی خوبصورت بات یاد رکھیے گا کہ فرائض کی سطح پہ جینے والے زیادہ ہوتے ہیں، اور عظیمت کی سطح پہ جینے والے بہت تھوڑے ہوتے ہیں۔ اور یہ بھی بات یاد رکھیے گا کہ فرائض کی سطح پہ جینے والے کبھی لیڈر نہیں بنتے، وہ ہمیشہ ماتوب ہی رہتے ہیں۔ वो फॉलोअर्स ही रहते हैं, और इसके बरक्स जो अजीमत की सतह पे जीते हैं ना, वो इंशाल्लाह एक वक्त आता है कि लीडर बन जाते हैं। आप इस बात को अगर इल्म के मैदान में ले लें, कुछ लोग बस इतना को इल्म हासिल करते हैं जो उनकी जात के लिए काफी है, माशाल्लाह खुश हैं, लेकिन कुछ लोग जब इल्मी मैदान में आते हैं तो एक्सीलेंसी पे आते हैं। वो अपना वक्त लगाते हैं और वो नींद छोड़ के आते हैं, वो बैठते हैं, वो लिखते हैं, वो याद करते हैं, वो उसमें और काम करते हैं। ये सारे कुर्बानी है ना। आप देखिए कि ये काम बगैर कुर्बानी के नहीं हो सकते। तो आप में से जितने लोग इस वक्त अल्लाह के लिए जाग रहे हैं, अल्लाह करे, और मेरी आप सब के लिए दुआ है कि अल्लाह ताला आपको अजीमत वाली जिंदगी अता फरमाए, आप सब लीडर बने, फॉलोअर्स ना बने। और अल्लाह मेरे सुनने वाले, मेरे सारे स्टूडेंट्स को वाकई दीन और इल्म और अमल में ऐसे बढ़ाना कि ये इंसानियत के लिए हिदायत के मीनार बन जाए।